تین تہذیبوں کی جدائی کا ناکام منصوبہ، از کلام ڈاکٹر حسن عباسی۔ کہانی کی حقیقت کچھ یوں ہے کہ جب سوویت یونین ٹوٹ گیا تو 29 سال پہلے پولیٹیکل سوشلسٹ ماہر سیاسی عمرانیات سیموئل ہینٹنگٹن نے اپنے مشہور نظریہ تہذیبوں کی جنگ کو بیان کیا۔ وہ کہتا ہے کہ کرہ ارض پر 8 نمایاں تہذیبیں وجود رکھتی ہیں، جن میں سے 4 ختم ہو چکی ہیں یعنی نہ ہونے کے برابر ہیں، اور جو باقی 4 ہیں وہ ابھی زندہ ہیں۔ ان 4 زندہ تہذیبوں میں سے ایک مغربی تہذیب ہے جو حکم فرما ہے، جس نے ماڈرن ازم کو دنیا پر رائج کر رکھا ہے، اور باقی 3 تہذیبیں حکم فرما نہیں ہیں لیکن زندہ ہیں اور متحرک ہیں۔ روسی تہذیب جس کی بنیاد آرتھوڈاکس عیسائیت پر ہے، چینی تہذیب جس کی بنیاد کنفیوشس نظریات پر ہے، اور اسلامی تہذیب جس کا مرکز جمہوری اسلامی ایران ہے۔ یہ 3 تہذیبیں ایک دوسرے سے مختلف ہیں اور یک جہت نہیں ہیں کیونکہ نظراتی طور پر مختلف ہیں، لیکن یہ تینوں تہذیبیں مغربی تمدن کے لیے خطرناک ہیں کیونکہ اکثریت میں دنیا کی دیگر اقوام مغرب کی باتوں کو سن لیتے ہیں، لیکن وہ واحد مقام جہاں مغربی افکار کا مقابلہ کیا جاتا ہے اور بھرپور جواب دیا جاتا ہے وہ ان 3 تہذیبوں کی سرزمینیں ہیں، یعنی ایران، چین اور روس۔ سیموئل ہینٹنگٹن کا 30 سالہ پرانا مضمون، جو بعد میں کلیش آف سویلائزیشن نامی کتاب کے طور پر شائع ہوا، یعنی ایک دوسرے سے نبرد آزما تہذیبیں۔ اسی دوران امریکی وزارت دفاع پینٹاگون نے اپنی مغربی تہذیب کی بقا کے لیے ایک اسٹریٹجک پلان تشکیل دیا، جس کے مطابق ان 3 تہذیبوں کے درمیان مختلف ممالک پر مشتمل دیوار کھڑی کرنی تھی تاکہ یہ آپس میں ایک دوسرے سے مل نہ سکیں اور قریب نہ آ سکیں، البتہ جغرافیائی لحاظ سے۔ اور پھر نیٹو کی مشرق کی طرف پیش قدمی کا اعلان کر دیا گیا تاکہ ایک کے بعد ایک ملک کو ہڑپ کیا جا سکے۔ پولینڈ کا مسئلہ، لتھونیا کا مسئلہ، اسٹونیا کا مسئلہ، رومانیا کا مسئلہ، ہنگری کا مسئلہ، یوکرائن، اسی طرح سے سلووانیا، مونٹینیگرو، مقدونیا اور سربیا، اور اسی طرح سے سابقہ یوگوسلاویا، یہ تمام یورپ کے مشرقی ممالک ایک کے بعد ایک یورپی یونین میں شمولیت کی درخواستیں دینے لگے، اور اگر قبول کر لیا جائے تو نیٹو کا بھی حصہ بن جائیں۔ لیکن یورپی یونین اور روس میں یہ طے پایا تھا کہ اگر یہ ممالک یورپی یونین میں شامل ہونا چاہتے ہیں تو ٹھیک ہے، لیکن نیٹو میں شامل نہیں ہو سکتے۔ لہٰذا اب اصل مسئلہ روس تک پہنچنا نہیں تھا، کیونکہ اگر یہ لوگ چاہتے ہیں کہ روس، چین اور ایران کے درمیان مختلف ممالک کی دیوار کھڑی کر دیں تو انہیں ایشیا میں پیش قدمی کرنے کی ضرورت تھی۔ لہٰذا نتیجہ یہ نکلا کہ ایشیا کا وہ واحد ملک جو نیٹو کا رکن ہے، یعنی ترکی، لہٰذا نیٹو کی پیش قدمی کو بذریعہ ترکی مشرق کی طرف شروع کیا جائے، اور قفقاز کے 3 ممالک یعنی آذربائیجان، ارمنستان اور جارجیا کو نیٹو میں شامل کیا جائے، اور پھر بلیک سی اور کیسپین سی تک کا علاقہ مکمل طور سے نیٹو کے قبضے میں آ جائے، جو ایران اور روس کے درمیان واقع ہے، اور پھر کیسپین سی کو عبور کرتے ہوئے نیٹو وسطی ایشیا میں داخل ہو جائے۔ وسطی ایشیا کے 5 ممالک قازقستان، کرغزستان، ازبکستان، ترکمانستان اور تاجکستان، یہ 5 ممالک جو سابقہ سوویت یونین کا حصہ تھے، یہ بھی نیٹو کا حصہ بن جائیں، اور یوں آہستہ آہستہ وسطی ایشیا میں بھی نیٹو کے پنجے مضبوط ہو جائیں، تاکہ کیسپین سی کے دونوں اطراف میں نیٹو کا کنٹرول مضبوط ہو جائے، اور 8 ممالک پر مشتمل دیوار میں سے 5 وسطی ایشیا کے ممالک اور 3 قفقاز کے ممالک، ایران اور روس کے درمیان نیٹو اتحاد ممالک کی دیوار کھڑی ہو جائے۔ اس کے بعد افغانستان کو نیٹو میں شامل کیا جانا تھا، اور پھر پاکستان کا نمبر آنا تھا۔ وہ 8 ممالک تھے، 3 قفقاز کے اور 5 وسطی ایشیا کے، اور پھر افغانستان اور پاکستان، ان ممالک کو نیٹو میں شامل کرنا تھا، اور یوں 10 ممالک ہو جاتے، جس کے بعد نیٹو بآسانی زمینی راستے سے بحیرہ عمان، بحیرہ مکران اور بحیرہ ہند میں داخل ہو پاتی۔ آپ نقشے کو ذرا غور سے دیکھیے کہ اگر یہ 10 ممالک نیٹو کا حصہ بن جاتے تو پھر ایران نیٹو ممالک کی زنجیر نما دیوار سے مشرق و شمال کی جانب سے محاصرہ ہو جاتا، और ईरान और रूस के दरमियान नेटो ममालिक की दीवार हाइल हो जाती। चीन के साथ भी चीन और रूस के दरमियान मशरकी साइड से नेटो ममालिक की दीवार हाइल हो जाती। और ये सैमुअल हंटिंगटन का वो प्लान था जिसके तहत इन तीन तहजीबों को आपस में मिलने से रोकना था और इन्हें जुग्राफियाई लिहाज से एक दूसरे से अलग रखना था, ताकि मगरबी तहजीब के मुकाबले उन्हें मुत्तहिद होकर मुकाबला करने से रोका जा सके। 29 साल इस नजरिए की बुनियाद पर कोशिशें जारी रखी गईं, ताकि मगरबी तहजीब की हुकुम फरमाई को बाकी रखा जाए। लेकिन सैमुअल हंटिंगटन के इस नजरिए के 9 साल बाद 9/11/2001 में अमरीकियों ने एक बहाना तलाश कर लिया। उन्होंने हमला किया और अफगानिस्तान में आकर बैठ गए, रूस, चीन, ईरान तीनों तहजीबों के बीचों बीच, और अब बआसानी किसी भी बहाने से वस्ती एशिया में दाखिल हो सकते थे और वहां फौजी छावनियां बना सकते थे। इसी के साथ उन्होंने परवेज मुशर्रफ, उस वक्त के पाकिस्तान के सदर, जिसने एक दफा $3 अरब और एक दफा $6 अरब अमरीका से वसूल किए, अमरीका ने उसे झांसा दिया कि देखो तुम्हारे इंडिया के साथ खतरनाक मसाइल हैं, अगर तुम हमारा इस प्लान में साथ दो और नेटो पेशकदमी करते हुए मशरिक तक आ जाए और पाकिस्तान और अफगानिस्तान नेटो का हिस्सा बन जाएं, तो फिर ऑटोमेटिक इंडियन खतरे के मद्दे मुकाबले पाकिस्तान की सिक्योरिटी यकीनी हो जाएगी। लिहाजा जनरल मुशर्रफ ने भी हर तरह से अमेरिका के साथ बगैर किसी चूनो चरा के तआवुन करना शुरू कर दिया। लेकिन जैसा कि आपको मालूम है कि इस साल अमेरिका और 32 ममालिक इत्तेहाद ने अपना बोरिया बिस्तर लपेटा और खामोशी से अचानक अफगानिस्तान से फरार कर गए। यानी नेटो के जरिए मशरकी एशिया में पेशकदमी का मंसूबा नाकाम हो गया, और ये सब कुछ जमहूरी इस्लामी ईरान की गुज़िश्ता 25 सालों की स्ट्रेटेजी की एक हिकमत अमली का नतीजा था। ईरान ने अपनी स्ट्रेटेजी के मुताबिक कुछ ऐसे इकदाम उठाए जिसकी वजह से वो पूरी कोशिश के बावजूद पेशकदमी नहीं कर पाए और फरार पर मजबूर हुए। यानी ईरान की कामयाबी यहाँ पर ये थी कि ईरान ने नेटो की मशरक की जानिब और एशिया के मरकज तक पहुँचने के मंसूबे को मुकम्मल शिकस्त से दोचार कर दिया, और नेटो तमाम तर कोशिश के बावजूद तुर्की से एक कदम भी आगे नहीं बढ़ा सकी। इस्लामी जमहूरिया ईरान ने जो ये इंतहाई महारत और होशियारी के इकदाम को कफकाज और वस्ती एशिया में और मशरकी एशिया में अंजाम दिया, ये बाइस बने कि नेटो अपने मंसूबे के मुताबिक इन ममालिक को अपने इत्तेहाद में शामिल न कर सके और ईरान का नेटो ममालिक पर मुश्तमिल मुहासरा न कर सके। ये वो अहम नुकात हैं जो शायद दसियों साल लगे और उसके बाद कहीं जाकर हकायक सामने आ पाएंगे। अहम बात यह है कि ईरान की सियासी स्ट्रेटेजी की खास बात यहाँ है कि उसने मद्दमुकाबिल स्ट्रेटेजीज के दरमियान हमला किया, जिसकी वजह से मगरबी मंसूबा कमजोर पड़ा और बिलाखिर नाकामी से दोचार हुआ, और इस साल अफगानिस्तान से बाइज्जत नहीं बल्कि 32 ममालिकी इत्तेहाद को मुंह छुपाकर फरार करना पड़ा।